सुबह उम्मीद।
अजीज सामीन, मोहम्मद आले मोहम्मद पर दुरूद व सलाम के साथ उम्मीद है कि आप एक खूबसूरत सुबह का आगाज करके अपने रोजाना के उमूर में मसरूफ होंगे। बारगाह खुदावंदी में आप सबकी सेहत व सलामती और एक बेहतरीन दुआ के साथ प्रोग्राम सुबह उम्मीद लेकर हाजिर हैं। हुसैन अख्तर का सलाम कबूल कीजिए। पैगम्बर इस्लाम सल्लल्लाहु अलैहि व आलिहि वसल्लम फरमाते हैं, अगर किसी मुसलमान को कोई बीमारी या कोई तकलीफ पहुंचती है तो खुदा उसके बदले में उसके गुनाहों को मिटा देता है, जिस तरह दरख्त अपने पत्ते को गिरा देता है। लीजिए समाअत फरमाइए सुबह उम्मीद। खुदगरजी, मफाद परस्ती और मादियत पसंदी के इस दौर में हर तरफ गहमा गहमी और नफसा नफसी का आलम है। मैदान महशर की मंजरकशी के हवाले से जो बातें क़ुरान और हदीस में बकसरत मिलती हैं, उसकी मुख्तलिफ झलकियाँ आज के इस मगरिब ज़दा इंसानी अकदार से आरी और इंसानियत से खाली ज़माने में भी जगह जगह देखी जा सकती हैं। कहने को तो ये एक तरक्की याफ्ता दौर है, मगर देखा जाए तो यहाँ कायनात का हर शख्स अपनी दुनिया में मस्त, अपने निज़ाम कार में मगन, रिश्तेदारों, पड़ोसियों और दोस्तों अहबाब से लातालुक, मुआशरती हकूक़ की अदायगी से यकसर गाफिल और इज्तमाही ज़िम्मेदारियों से कोसों दूर है। यह शिकवा नहीं बल्कि हकीकत है कि जो इंसान खुद ही से खुदा तक नहीं पहुँच सका, वो खल से खालिक तक कैसे पहुँच पाएगा। इस्लाम दीन उल्फत व उन्सियत है, जिसमें इनफरादी ज़िंदगी के साथ साथ इज्तमाही ज़िंदगी के मुतालिक भी ज़र्री उसूल और बेनज़ीर अहकाम बयान किए गए हैं। मिन जुमला उनमें बीमारों की अयादत और मिजाज पुरसी भी शामिल है। बीमारों की अयादत की रवायात में बहुत ज़्यादा ताकीद हुई है और मासूमीन अलैहिस्सलाम ने हमेशा इस पर अमल किया और लोगों को भी इस पर अमल करने की ताकीद की है। आज फिर इस फरामोश शुदा अजीम सुन्नत और अहम तरीन इबादत की फजीलत व अहमियत को उजागर करने की सख्त ज़रूरत है, ताकि लोग एक दूसरे के दुख दर्द को महसूस करें और उन्हें देखकर अल्लाह की बेपनाह नेमतों का शुक्र बजा लाने की तौफीक अपने अंदर पैदा करें। अयादत के मानी मुतलक़े ज़ियारत के हैं, यानि उसका मशहूर इस्तेमाल ज़ियारतुल मरीज यानि मरीजों की ज़ियारत के माना में आता है। एक मुसलमान के लिए दूसरे मुसलमान की अयादत इस्लामी हक और इंसानी फरीजा है, मगर इंसानियत की बुनियाद पर बिला तफरीक मजहब व मिल्लत गैर मुस्लिम अफराद की मिजाज पुरसी और अयादत भी अजर व सवाब से खाली नहीं। अगर इसमें तबलीग इस्लाम की नीयत कर ली जाए तो फिर मजीद सवाब बढ़ जाता है। रवायात में आया है कि रसूल खुदा सल्लल्लाहु अलैहि वालि वसल्लम एक गैर मुस्लिम यहूदी लड़के की खबरगीरी और अयादत के लिए तशरीफ ले गए और उसको इस्लाम की दावत दी। जब उस लड़के ने रसूल खुदा सल्लल्लाहु अलैहि वालि वसल्लम का ये अखलाक देखा तो आपकी खुशखुल्की से मुतासिर होकर इस्लाम के दामन से वाबस्ता हो गया। रवायत में बीमार की अयादत को खुदा की अयादत से ताबीर किया गया है। हदीस कुदसी में आया है कि क़यामत के दिन अल्लाह अपने बंदों से सवाल करेगा कि मैं बीमार था लेकिन तुम मेरी अयादत के लिए नहीं आए। बंदा कहेगा, परवरदिगार, तू तो जिस्म व जिस्मानियात से मुनज्जा है, तेरी अयादत? उस वक्त परवरदिगार आलम फरमाएगा, मेरा मोमिन बंदा बीमार था, अगर तुम उसकी अयादत के लिए उसके पास जाते तो तुम मुझे वहां जरूर पाते। अयादत के सिलसिले में ताकीद हुई है कि मरीज के पास थोड़ी देर बैठा जाए, या इसी तरह अफजल तरीन अयादत वो है जिसमें बीमारों की अयादत करने वाला जल्दी उठकर चला जाए। इन रवायात की रोशनी में उल्मा ने इसकी बड़ी ताकीद फरमाई है कि अयादत करने वाला बीमार के पास ज्यादा देर तक न बैठे, जिससे बीमार को जहमत हो। جس طرح سے تمام امور میں خلوص نیت کی شرط ہے، اسی طرح عیادت بھی خلوص نیت کے ساتھ کی جانی چاہیے اور صرف رضا الہی کے لیے کی جانی چاہیے، اور نفسانی اغراض، دنیاوی مصالح یا نام و نمود اور دکھلاوے کو ہرگز پیش نظر نہیں رکھنا چاہیے، کیونکہ یہ عمل کو ضائع کرنے کے مترادف ہے۔ ہر وہ شخص جو کبھی نہ کبھی بیماری اور پریشانی میں مبتلا ہوا ہے، وہ اس بات کو بخوبی جانتا ہے کہ مریض ہمیشہ اس بات کا طلبگار رہتا ہے کہ اس کی دلجوئی کی جائے، کوئی ہو جو اس کے پاس آ کر بیٹھے، اس سے باتیں کرے، اس کا حال پوچھے، اس کی تیمارداری کرے۔ جبکہ آج ہمارے معاشرے میں ہر چیز ایک رسم بن کر رہ گئی ہے اور لوگ ہر کام کی انجام دہی سے پہلے اپنا مفاد دیکھتے ہیں، اگر اس کام میں کچھ فائدہ ہوتا ہے تو انجام دیتے ہیں، ورنہ نظر انداز کر دیتے ہیں۔ عیادت کے متعلق بھی یہی روش ہے، اگر کوئی اپنا مریض ہو جاتا ہے تو بہت زیادہ ٹال مٹول سے کام لیتے ہیں، اور اگر جاتے بھی ہیں تو یہ سوچ کر کہ کل کہیں ملاقات میں ٹوک نہ دے کہ تم دیکھنے نہیں آئے، تو شرمندگی اٹھانی پڑے گی۔ لہذا اپنی خفگی کو مٹانے اور اپنی عزت کو محفوظ رکھنے کے لیے کراہتاً عیادت کے لیے چلا جاتا ہے، یعنی مریض کی عیادت کو نیک کام نہیں بلکہ ایک بوجھ سمجھ کر انجام دیا جاتا ہے۔ حالانکہ یہ ایک انسانی حق اور اسلامی فریضہ ہے، اس کی ادائیگی میں ایثار اور خندہ پیشانی کا مظاہرہ ہونا چاہیے۔ قابل مبارک باد ہیں وہ افراد یا دینی اور رفاہی ادارے جو اس طرح کے امور کی ادائیگی میں سرگرم عمل ہیں، مگر صرف انہی پر اکتفا نہیں کرنا چاہیے بلکہ حالات کے تقاضوں کو سمجھتے ہوئے اسلام کا پیغام انسانیت تمام لوگوں تک پہنچانا ہی وقت کی سب سے اہم ضرورت ہے۔ اور سامعین، اب پیش ہے ایک سامع کا خط۔ محترم اشفاق احمد دارالحکومت نئی دہلی ہندوستان سے لکھتے ہیں کہ یہ میرا تیسرا خط ہے، نمبر اس لیے یاد کرواتا ہوں تاکہ آپ کو یاد رہے کہ میں مسلسل خط ارسال کر رہا ہوں۔ ویسے پچھلے خطوط کے جوابات دینے کا بہت بہت شکریہ۔ سارے پروگرام اچھے جا رہے ہیں، ہمیں انعامی مقابلے کا انتظار ہے، کافی مہینے ہو گئے ہیں، اس حوالے سے کوئی خبر نہیں، امید کی جاتی ہے کہ انعامی مقابلے کا جلد اعلان کیا جائے گا۔ اور سامعین محترم اشفاق احمد صاحب کے شکریہ کے ساتھ اب پیش ہے ایک داستان۔
مدینے کے والی ولید کی ہمیشہ یہ کوشش رہتی تھی کہ کسی نہ کسی بہانے حضرت علی علیہ السلام کی اولاد کے باغات پر قبضہ کر لے۔ مروان بن حکم بھی خرمے کے اس باغ پر اپنی نظریں گڑائے رہتا تھا جو حضرت امام حسین علیہ السلام کی ملکیت تھا۔ وہ ولید کے پاس گیا اور کہا کہ میری خواہش ہے کہ اس باغ کو خرید لوں۔ ولید نے جواب میں کہا، یہ ممکن نہیں ہے، کیا تم حسین ابن علی کو نہیں جانتے؟ وہ کبھی بھی ظلم کو برداشت نہیں کر سکتے۔ مروان نے ولید کی باتیں نہیں مانی اور اس سے اصرار کیا کہ امام حسین علیہ السلام کے اس پاس اسے بھیج دیا جائے۔ ولید امام عالی مقام کی خدمت پہ پہنچا اور آپ سے درخواست کی کہ وہ اپنا باغ اسے فروخت کر دیں۔ حضرت امام حسین علیہ السلام نے فرمایا، یہ نخلستان میرے پدر بزرگوار نے لگایا تھا اور اسے میرے حوالے کیا تھا، اس لیے کوئی بھی اس کو مجھ سے نہیں لے سکتا۔ ولید نے دھمکی آمیز لہجے میں کہا، ٹھیک ہے، اگلی بار میں اپنی فوج کے ساتھ آؤں گا۔ یہ سن کر حضرت امام حسین علیہ السلام کی تیوریوں پر بل آ گئے اور وہیں ولید کو دبوچ لیا۔ ابھی امام علیہ السلام نے اسے دبوچا ہی تھا کہ وہ گڑگڑانے لگا اور آپ کو آپ کے والدین کا واسطہ دینے لگا کہ امام اسے چھوڑ دیں۔ فرزند رسول حضرت امام حسین علیہ السلام نے بھی اسے چھوڑ دیا۔ ولید نے اعتراف کیا کہ اے فرزند رسول، یہ نخلستان یا خرمے کا باغ آپ کا ہی ہے، میں نے غلطی کی ہے۔ جب ولید نے یہ اعتراف کر لیا تو امام علیہ السلام نے اپنا سر اٹھایا اور فرمایا کہ اے ولید، آج سے یہ باغ تیرا ہے۔ یہ سن کر سب کو تعجب ہوا۔ ولید نے کہا، جانتے ہو کہ حسین نے یہ باغ مجھے کیوں بخش دیا ہے؟ کیونکہ میں نے ان کے حق کا اعتراف کر لیا ہے، اسی لیے انہوں نے یہ باغ مجھے بخش دیا۔ اور آپ نے یہ ثابت کر دیا کہ اپنے حق کا دفاع کرنے کے لیے ہر طرح کا خطرہ مول لیا جا سکتا ہے۔ مگر جب حقیقت روشن ہو گئی تو حسین ابن علی جیسے شخص کے لیے بھی اس طرح کے باغ سے چشم پوشی کر لینا بہت ہی آسان ہے۔
اور سامعین، اسی کے ساتھ پروگرام صبح امید اپنے اختتام کو پہنچا۔ اجازت دیجئے، خدا حافظ۔